यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। द्विपक्षीय संयन्त्र मार्फत नै समस्याको समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने उच्चस्तरीय भेटवार्तामा व्यस्त। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक हिजो पनि अवरूद्ध। इरानको कस्मो टापुमा आत्मरक्षात्मक कार्यवाही गरेको अमेरिकाको दावी। कुवेत र बहराइनतर्फ प्रक्षेपित मिसाइल निस्तेज। र नेपाली पुरूष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट।
नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले संसदमा दिनुभएको अभिव्यक्तिबारे संचारकर्मीको जिज्ञासामा शिक्षा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री बालेन्द्र शाहले जोड़ दिनुभएको बताउनुभयो। विभिन्न समयका सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रतिवेदनमा नेपालको भूभाग भारतले उपभोग गरेको हुन सक्ने र भारतको भूभाग नेपालले उपभोग गरेको हुन सक्ने देख्दा प्रधानमन्त्री समेत अचम्मित परेको कुरा मात्रै संसदमा राख्नु भएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो।
अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि दुई देशहरू बसेर टेबल टक गरेर जति पनि सीमा विवादहरू छ त्यो चाहिँ मिलाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले नै भनिसक्नु भएको छ।
सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम यूएनईपीबाट ओजोन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गरेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। उहाँले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्य पदमा अमीर प्रसाद न्यौपाने, पद्मिनी सोथी र डाक्टर रेहाना श्रेष्ठलाई नियुक्ति गरिएको जानकारी दिनुभयो।
सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने, भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोला तथा सदस्य पदमा श्री अमीर प्रसाद न्यौपाने, डाक्टर रोहना श्रेष्ठ र पद्मनीति सोतीलाई नियुक्ति गर्ने।
मन्त्री पोखरेलले भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको कार्यावधि 45 दिन थप गर्ने निर्णय गरेको बताउनुभयो। मन्त्री परिषद बैठकमा सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढ़ुवा गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ। हिजो भएको भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको सम्वाद र सहकार्यका विषयमा विचार विमर्श भएको रासोपाले जनाएको छ। हिजै सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन बीच भेटवार्ता भएको छ। भाजपा मुख्यालय नयाँ दिल्लीमा हिजो भएको भेटवार्तामा लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिका बारे विचार आदान प्रदान भएको छ। प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत नेपाल बीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नुभएको थियो। उहाँले भाजपा पार्टीको यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनैतिक सहभागिता सम्बन्धी दृष्टिकोणबारे जानकारी गराउनु भएको थियो। यस्तै सभापति लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकर बीच हिजै भएको भेटवार्तामा नेपाल भारत विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूबारे छलफल भएको छ। भारतको विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देशबीचको सीमांकनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा मामिला पूर्णत द्विपक्षीय विषय भएकाले यो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने बताउनुभयो। दुई देशबीचको सम्बन्धका विविध आयामबारे चर्चा गर्नुहुँदै प्रवक्ता जयसवालले नेपाल र भारतबीच जनस्तरका साथै राजनैतिक दलबीच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाएपछि बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। बैठकमा प्रमुख प्रतिपक्ष लगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो धारणा फिर्ता लिनुपर्ने माग राख्नु भएको थियो। सभामुख डोल प्रसाद अर्यालले विपक्षी दलहरूलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटक पटक आग्रह गर्नुभएको थियो। बजेट लगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो। विपक्षी दलका सांसदहरूले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि बैठक जेठ 25 गते सोमबार बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कार्यवाही अघि बढ़न नदिने अडान लिएपछि बैठक स्थगित भएको छ। बैठक शुरू हुनासाथ आकस्मिक समयमा सांसदहरूले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमीन मिचेको छ भनी मुलुकको कार्यकारी प्रमुखले संसदको रोस्टममा उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर माफी माग्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रसभाको अर्को बैठक आज दिउँसो 12:15 बजे बस्दैछ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतको जनविश्वास बढ़ाउन कार्ययोजना नै बनाएर अघि बढ़ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मंचका पदाधिकारीहरूसँगको भेटमा प्रधान न्यायाधीश डाक्टर शर्माले जनताले महसुस गर्ने गरी न्यायालय सुधारका लागि कार्ययोजना बनाएरै लाग्ने बताउनुभयो। उहाँले आफू बोलेर होइन कामबाट नै न्याय क्षेत्रको सुधार गर्न निर्मम ढंगले लागेको बताउँदै सर्वोच्चका न्यायाधीशहरूलाई क्षेत्र तोकेरै अघि बढ़न चाहेको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहलाई दलको नेताबाट हटाउने निर्णयमा हस्ताक्षर गरेका एक सदस्यले आफ्नो निर्णय फिर्ता लिनुभएको छ। यो सँगै पार्टीको संसदीय दलभित्र देखिएको संकट तत्काललाई टरेको छ। प्रस्ताव फिर्ता लिनुभएकी प्रदेशसभा सदस्य डम्मरी महराले पार्टी एकता र बजेट कार्यक्रम निर्माणलाई प्राथमिकता दिनुपर्ने अवस्था आएकाले आफूले निर्णय फिर्ता लिएको जानकारी गराउनुभयो। कैलालीको कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको चपेटामा पर्दा वन जोगाउन ठूलो चुनौती देखिएको छ। सामुदायिक वनको संरक्षणका लागि स्थानीय उपभोक्ता समूहहरूका साथै तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्नेमा उपभोक्ताहरूले जोड़ दिएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कर्णाली नदीमा आउने बाढ़ीले वर्षेनी कटान गर्दै जाँदा त्यहाँका सामुदायिक वनहरू नदी कटानको चपेटामा परेका हुन्। टिकापुर नगरपालिका वडा नम्बर 7 सत्ती स्थित सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी,
मुख्यत हाम्रो कर्णाली नदीको कटानले गर्दाखेरि सामुदायिक वन लगभग यो 6-7 वर्षको दौरानमा करिब 50 हेक्टर जति हाम्रो कटान भइसकेको छ। हाम्रो अब वर्षेनी सामुदायिक वनको अगुवाईमा केन्द्रसम्म गएर विभिन्न मन्त्रालय विभिन्न विभागमा गएर डेली
सत्ती कर्णाली सामुदायिक वन जस्तै टिकापुर नगरपालिका वडा नम्बर 2 स्थित खोटेना पुराखानी सामुदायिक वन पनि नदी कटानको चपेटामा परिरहेको छ। कर्णालीको एउटा भंगालो नै सामुदायिक वनतर्फ फर्किएपछि वन क्षेत्र बढ़ी कटान भइरहेको बताउनुहुन्छ खोटेना पुराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउद।
हाम्रो यतातिर खोटेना सामुदायिक वनतिर जोडिएको कर्णालीको एउटा हाँगाले 25 हेक्टर जति जमिन कर्णालीले कटान गरिसकेको कुराहरू जानकारी गराउँछौ र त्यो कटानीले भविष्यमा गएर टिकापुर पार्कलाई र नक्लीपुर क्षेत्रलाई ठूलो नोक्सान गर्ने कुराहरू पनि जानकारी गराउँछौ।
जगतपुर सामुदायिक वनलाई पनि कर्णाली नदीको कटानबाट जोगाउन ठूलो चुनौती रहेको छ। जानकी गाउँपालिका वडा नम्बर 6 स्थित जगतपुर सामुदायिक वनलाई कर्णाली नदीको भंगालोले नै दुई भागमा विभाजन गरेको र प्रत्येक वर्ष हेक्टरका हेक्टर वन क्षेत्र नदीले कटान गर्दै गइरहेको छ। यसरी नदीले कटान गरिरहेको वनलाई जोगाउन सामुदायिक वनको स्रोतले नसकिने भएकाले सरकारले नदी कटान रोक्नमा तटबन्ध लगायतका कामहरू गरेको भए राम्रो हुने थियो भन्नुहुन्छ जगतपुर सामुदायिक वनका अध्यक्ष निरबहादुर शाह।
यसमा अब सामुदायिक वनको आफ्नो स्रोत छैन, स्रोत भए पनि त्यत्रो गर्ने क्षमता छैन, त्यसो भएको कारणले गर्दाखेरि अब राज्यले गरिदियो भने अलि केही सम्भव हुन्थ्यो।
कैलालीको टिकापुर र लम्कीचुवा नगरपालिका तथा जानकी गाउँपालिकाको क्षेत्रमा मात्र कर्णाली नदी किनारमा दर्जन बढी सामुदायिक वनहरू रहेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
नारायणी अस्पतालको सूचना।
नारायणी अस्पताल परिसर बीरगंजमा यही मिति 2083 जेठ 12 गतेदेखि एक महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसीडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका शुरूआती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढ़िरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसीडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
समयमै जाँच गरौं, गम्भीर रोगबाट बचौं। नारायणी अस्पताल बीरगंज पर्सा।
सूचना तथा सन्देश अघि सुन्नुभयो। सामुदायिक वन नदी कटानको चपेटामा परेको सम्बन्धी कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट। अब बाँकी समाचार। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भोलि बस्ने भएको छ। समितिका सचिव दिनेश थापा मगरले विज्ञप्ति जारी गर्दै भोलिका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभएको छ। अदालतले गरेको आदेश फैसला यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा सरोकारवाला पक्षले जोड़ दिएका छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले हिजो आयोजना गरेको छलफलका वक्ताहरूले अदालतको आदेश फैसला तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभएको हो। सर्वोच्च अदालतका रजिस्ट्रार मान बहादुर कार्कीले फैसला कार्यान्वयनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो। राष्ट्रिय सतर्कता केन्द्रले मुलुकको सार्वजनिक प्रशासनलाई चुस्त दुरूस्त, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले अनुगमन टोलीलाई थप सक्रिय बनाएको छ। सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचार जन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड़के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको जनाएको छ। भोजपुर सदरमुकामदेखि उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङला जोड्ने बहुप्रतीक्षित भोजपुर दिङला सड़क खण्डमा कालो पत्रे कार्य शुरू हुन थालेपछि स्थानीय उत्साहित बनेका छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुर दिङला सड़क खण्डमा कालो पत्रको काम शुरू गरिएको छ। दुई खण्डमा विभाजन गरी निर्माण कार्य तीव्र गतिमा अघि बढ़ाइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजन राज रेड्डीले बताउनुभयो। पहिलो खण्ड अन्तर्गत पानी ट्याङ्की 3 तलेसम्मको करिब 17 किलोमिटर सड़कमा कालो पत्र कार्य शुरू गरिएको उहाँको भनाइ छ। हालसम्म यस खण्डको भौतिक प्रगति 55% पुगेको छ।
र अर्को प्याकेज चाहिँ तिङलासम्मको चाहिँ लगभग 16 किलोमिटरको प्याकेज हो। पहिलो प्याकेजमा अहिले चाहिँ हामी यहाँ कालोपत्रको काम चाहिँ अहिले सुरु गरेका छौँ।
पहिलो खण्डको निर्माणको काम कोशी प्रदेश सरकारको करिब 62 करोड लगानीमा भइरहेको छ। दोस्रो खण्ड अन्तर्गत तीन तले दिङला करिब 16.5 किलोमिटर सड़क खण्डको पनि निर्माणको काम भइरहेको छ। वर्षातमा हिलो र हिउँदामा अत्याधिक धुलोको कारण शहरी आवाजमा कठिनाई हुँदा बिरामी ओसार पसार कृषि उपजको ढुवानी तथा दैनिक जीवन प्रभावित हुने गरेको थियो। सड़क कालो पत्रे बनेपछि कृषि पर्यटन तथा सेवा क्षेत्रको विकासमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय भीमप्रसाद राईले बताउनुभयो। निर्माण कम्पनी मार्सेले निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले कालो पत्रको कामलाई तीव्र गतिमा अघि बढाइएको बताउनुभयो।
हाल अहिले पनि 3-4 महिनादेखि नियमित दैनिक पानी परेकोले सहनमा कार्य सम्पन्न गर्दै अत्यन्तै बाधा अवरोध परेको छ र पनि म निरन्तरता जति जति टाइम मौसम सुधार हुन्छ त्यो अवस्थामा काम गर्ने कोसिस चाहिँ गरिरहेको छु। मौसमले साथ दिने भने अहिले पनि यो आर्थिक वर्ष असार मसान्तमा मैले सम्पन्न गर्न सक्छु।
निर्माणको काम 2080 मंगिर महिनाबाट शुरू गरिएको हो। सम्झौता अनुसार आगामी फागुन महिनासम्ममा सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने कार्यालयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानको कस्म टापुमा आत्मरक्षात्मक कार्यवाही गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले सामाजिक सञ्जाल एक्स मार्फत जारी गरेको विज्ञप्तिमा उक्त आक्रमण गरिएको दावी गरिएको हो। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार इरानले खाड़ी क्षेत्रका छिमेकी मुलुकतर्फ ब्यालेस्टिक मिसाइल र ड्रोन प्रक्षेपण गरेपछि जवाफी कार्यवाही गरिएको हो। विज्ञप्तिमा अमेरिकी र क्षेत्रीय सहयोगी सेनाले धेरै मिसाइल र ड्रोनलाई निस्तेज पारेको उल्लेख गरिएको छ। केन्द्रीय कमाण्डले कुवेततर्फ प्रक्षेपित दुई इरानी मिसाइल लक्ष्यमा नपुगी आकाशमै खसेको र टुक्रिएको जनाएको छ। यस्तै बहराइनतर्फ प्रक्षेपित तीन मिसाइललाई अमेरिकी र बहराइनको वायु प्रतिरक्षा प्रणालीले तत्कालै अवरोध गरेको दावी गरिएको छ। यसैबीच बहराइन र कुवेतमा केही समयका लागि हवाई आक्रमणको चेतावनी साइरन बजेको स्थानीय अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सन् 2026 मे महिनामा मात्रै 1,00,000 भन्दा बढ़ी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएको र उक्त संख्या गत वर्षको तुलनामा 19% बढ़िरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। गत वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल घुम्न आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मे महिनामा 78,329 विदेशी पर्यटक नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढ़ी भारतका पर्यटक रहेका छन्। उक्त महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। त्यस्तै दोस्रोमा चीनबाट 11,514, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट 9,001, चौथोमा बंगलादेशबाट 5,298 र पाँचौंमा संयुक्त अधिराज्य बेलायतबाट 3,375 पर्यटक नेपाल घुम्न आएका छन्। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंजनाका हुँदै 7,97 करोड़ रूपियाँ बराबरको दालजन्य वस्तु आयात भएको छ। त्यहाँबाट विभिन्न 7 प्रकारका दलन नेपाल आयात भएका हुन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वीरगंज नाकाबाट आयात भएको मूल्यको आधारमा आयात 2,24,00,000,000 अर्थात 22% घटेको छ। गत आर्थिक वर्षको 10 महिनामा उक्त नाकाबाट 10,21,00,000,000 मूल्यको दालजन्य वस्तु आयात भएको थियो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालू आर्थिक वर्षको 10 महिनामा मूल्यको आधारमा दालजन्य वस्तुको आयात 22% कमी आएको बताउनुभयो। नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित सेन्जेन शहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई उडान मार्फत जोड्ने भएको छ। कम्पनीले यही जेठ 21 गतेदेखि काठमाडौँ सेन्जेन काठमाडौँ सीधा उडान सेवा सञ्चालन गर्न लागेको जनाएको छ। नयाँ उडान सेवा अन्तर्गत काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थल बीच सातामा 2 उडान सञ्चालन हुनेछन्। हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताउनु भयो। चीनको सिलिकन भ्यालीका रूपमा परिचित सेन्जेन विश्वका प्रमुख प्रविधि उत्पादन तथा नव प्रवर्तन केन्द्र मध्ये एक मानि छ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट नयाँ युग प्रवेश गर्ने शुरूआत बिन्दुको रूप आएको बताएको छ। काठमाडौँमा आयोजित छलफल कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बजेट नेपालको नियतिलाई नयाँ आयाम दिई आर्थिक समृद्धिको नयाँ युगको प्रवेश गर्ने शुरूआत बिन्दुको रूपमा आएको बताउनुभयो। उहाँले आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी भए पनि त्यसको सफल कार्यान्वयन हुन सके निजी क्षेत्रको आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सृजना गर्न नसक्ने बताउनु भएको छ। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री खतिवडाले अहिलेको सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताउनुभयो। सरकारले आगामी बजेटमा 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको तर त्यो प्राप्त गर्न कम्तीमा 22-24% आयात वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो।
भुवन आचार्य, अब खेल समाचार।
चीनले लगातार दोस्रो हार बिहोरीसँगै नेपाल पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट भएको छ। सिंगापुरमा भइरहेको छनौटमा चीन लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिए पश्चात नेपाल एक खेल अगावै प्रतियोगितामा सेमी फाइनल पुग्नका साथै एसियन गेम्सका लागि छनौट भएको हो। पहिलो खेलमा नेपालसँग 221 रनको फराकिलो अन्तरले पराजित चीन दोस्रो खेलमा मलेसियासँग 9 विकेटले पराजित भयो। मलेसिया पनि नेपालसँगै एक खेल अगावै सेमी फाइनल पुग्दै एसियन गेम्सका लागि छनौट भएको छ। चीनले दिएको 85 रनको लक्ष्य मलेसिया 7.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। सोमो चरणको अन्तिम खेलमा बिहिबार नेपाल र मलेसिया खेल्दैछन्। बुधबारबाट मलेसियामा एसिसी प्रिमियर कपको शुरूआत हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा बुधबार नै नेपालले कतारको सामना गर्दैछ। कतार र नेपाल बीचको खेल मलेसियाको कोल्जे टुंगुर जाफर ओभलमा बुधबार बिहान 7:15 शुरू हुँदैछ। महिला टी20 अन्तर्राष्ट्रियमा 4 पटक कतारसँग खेलेको नेपालले 100% जितको नतिजा हात पारेको छ। कतारसँग नेपाल 119-61-109 रनले तथा 9 विकेटले विजयी भएको छ। बुधबार कतारसँग चौथो पटक नेपाली महिला टोलीले खेल्दैछ। एसिया कपको चरणको रूपमा रहेको प्रतियोगितामा नेपाल सहित 18 देशको सहभागिता रहेको छ। सहभागी 18 राष्ट्रलाई 4 समूहमा विभाजन गरिएको छ। एसिसीका अनुसार नेपाल समूह डीमा रहेको छ। नेपाल रहेको समूहमा कतार, हङकङ तथा भूटान रहँदा समूह एमा थाइल्याण्ड, म्यानमार, जापान, बहराइन, मंगोलिया छन्। समूह बीमा यूएई, ओमन, चीन, फिलिपिन्स र साउदी अरब तथा समूह सीमा इण्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहेका छन्। एसिसीका अनुसार नेपालले दोस्रो खेलमा जेठ 21 भूटानसँग तथा समूह चरणको अन्तिम खेलमा जेठ 23 गते हङकङसँग खेल्नेछ। हरेक समूहको शीर्ष दुईमा रहने टोलीका बीचमा जेठ 27 गते क्वार्टर फाइनल खेल हुनेछन्। 4 क्वार्टर फाइनल खेलका विजेताले यसै वर्षमा आयोजना हुने एसिसी एसिया कप स्थान बनाउनेछन्। जेट 29 सेमी फाइनल हुने प्रतियोगिताको फाइनल जेट 30 हुनेछ।
अझ एवं अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा पानी पर्ने सम्भावना छ। मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशमा को तराईमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.7 र न्यूनतम तापक्रम 19°C रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने उच्च स्तरीय भेटवार्तामा व्यस्त। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक हिजो पनि अवरूद्ध। इरानको कस्म टापुमा आत्मरक्षात्मक कार्यवाही गरेको अमेरिकाको दावी। कुवेत र बहराइनतर्फ प्रक्षेपित मिसाइल निस्तेज। र नेपाली पुरूष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। हाम्रो अर्को समाचार 8 अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।